ओम शांति। आज मिति 2082 साल फाल्गुन 20 गते बुधवार, तदनुसार 4 मार्च 2026। शिव बाबा को अनमोल महावाक्य, मीठे बच्चे तिम्रो काम धंदा हो मानिसहरूलाई जागृत गराउनु, बाटो बताउनु। जति तिमी देही अभिमानी बनेर बाबा को परिचय सुनाउँछौ त्यति कल्याण हुनेछ। प्रश्न: गरीब बच्चाहरू आफ्नो कुन विशेषताको आधारमा धनवान भन्दा अगाडि जान्छन्? उत्तर: गरीबहरूमा दान पुण्यको धेरै श्रद्धा हुन्छ, गरीबले भक्ति पनि लगनले गर्छन्, साक्षात्कार पनि गरीबहरूलाई हुन्छ। धनवानहरूलाई आफ्नो धनको नशा हुन्छ, पाप धेरै हुन्छ, त्यसैले गरीब बच्चाहरू उनीहरूभन्दा अगाडि जान्छन्। गीत: ओम नमः शिवाय। ओम शान्ति। हजुर नै माता, हजुर नै पिता हुनुहुन्छ, हामी हजुरका बालक। यो त अवश्य परमपिता परमात्माको महिमा गायन गरिएको हो। यो त स्पष्ट महिमा हो, किनकि उहाँ रचयिता हुनुहुन्छ। लौकिक आमा बुवा पनि बच्चाका रचयिता हुन्, पारलौकिक बाबालाई पनि रचयिता भनिन्छ। बन्धु सहायक धेरै महिमा गाउँछन्। लौकिक पिताको त्यति महिमा छैन, परम पिता परमात्माको महिमा नै भिन्नै छ। बच्चाहरूले पनि बाबाको महिमा गर्छन्। बाबा ज्ञानको सागर हुनुहुन्छ, ज्ञान स्वरूप हुनुहुन्छ, उहाँमा सारा ज्ञान छ। ज्ञान कुनै शरीर निर्वाहको पढाइको होइन, उहाँलाई ज्ञानको सागर ज्ञान स्वरूप भनिन्छ। त्यसो भए अवश्य उहाँसँग ज्ञान छ, तर कुन ज्ञान छ? यो सृष्टि चक्र कसरी घुम्छ त्यसको ज्ञान छ, त्यसैले उहाँ नै ज्ञान सागर पतित पावन हुनुहुन्छ। श्रीकृष्णलाई कहिले पतित पावन वा ज्ञानको सागर भनिँदैन, उहाँको महिमा बिल्कुलै भिन्नै छ। बाबा र श्रीकृष्ण दुवै भारतवर्षका निवासी हुनुहुन्छ, शिव बाबाको पनि भारतवर्षमा महिमा छ। शिव जयन्ती पनि यही मनाउँछन्, श्रीकृष्णको जयन्ती पनि मनाउँछन्, गीताको पनि जयन्ती मनाउँछन्। तीन जयन्ती मुख्य छन्। अब प्रश्न उठ्छ, पहिला जयन्ती कसको भयो होला, शिवको वा श्रीकृष्णको? मानिसहरूले त बिल्कुलै बाबालाई बिर्सिएका छन्। श्रीकृष्णको जयन्ती धेरै धुमधामले प्रेमले मनाउँछन्, शिव जयन्तीको बारेमा त्यति कसैलाई थाहा छैन। न गायन छ, शिवले आएर के गर्नुभयो उहाँको जीवनी कसैलाई थाहा छैन। श्रीकृष्णको विषयमा त धेरै कुरा लेखिदिएका छन्। गोपिनीहरूलाई भगाए, यो गरे, श्रीकृष्णको चरित्रको खास एउटा पत्रिका पनि निस्कन्छ, शिवको चरित्र आदिको केही छैन। श्रीकृष्णको जयन्ती कहिले भयो, फेरि गीताको जयन्ती कहिले भयो? श्रीकृष्ण ठुला भएपछि मात्र ज्ञान सुनाउन सक्लान्। श्रीकृष्णको बाल्यकाललाई त देखाउँछन्, टोकरीमा राखेर पारी लगे ठुलो हुँदाको देखाउँछन्, रथमा उभिएका देखाउँछन्, चक्र चलाउँछन्, 16-17 वर्षका होलान्। बाँकी चित्र सानै छँदाका देखाएका छन्। तर गीता कहिले सुनाउनु भयो? त्यही समयमा त सुनाउनु भएन होला, जुन बेला लेख्छन् फलानीलाई भगाए यो गरे, त्यो समयमा त ज्ञान सुनाउने कुरा सुहाउँदैन पनि। ज्ञान त बुजुर्ग भएपछि सुनाउँछन्, गीता पनि केही समयपछि सुनाए होलान्। अब शिवले के गर्नुभयो कसैलाई केही थाहा छैन, अज्ञान निद्रामा सुतेका छन्। बाबा भन्नुहुन्छ, मेरो जीवनी कसैलाई थाहा छैन, मैले के गरे, मलाई नै पतित पावन भन्छन्। म आउँदा साथमा गीता हुन्छ, म साधारण वृद्ध अनुभवी तनमा आउँछु। शिव जयन्ती तिमीहरूले भारतवर्षमा नै मनाउँछौ, श्री कृष्ण जयंती, गीता जयंती यी तीन मुख्य छन्। राम को जयंती त पछि हुन्छ, यस समयमा जे जे हुन्छ त्यो पछि मनाइन्छ। सत्ययुग त्रेतामा जयन्ती आदि हुँदैन। सूर्यवंशीबाट चन्द्रवंशीले वर्षा लिन्छन्, अरू कसैको महिमा छैन। केवल राजाहरूको राज्याभिषेक मनाउँछन् होला, बर्थडे त आजकल सबैले मनाउँछन्। त्यो त साधारण कुरा भयो। श्रीकृष्णले जन्म लिए, ठूला भएर राजधानी चलाए, त्यसमा महिमाको त कुरा नै छैन। सत्ययुग त्रेतामा सुखको राज्य चल्दै आएको छ। त्यो राज्य कहिले कसरी स्थापना भयो यो तिमी बच्चाहरूको बुद्धिमा छ। बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, म कल्प कल्प कल्पको संगम युगमा आउँछु। कलियुगको अन्त्य हो पति दुनिया, सत्ययुग आदि पावन दुनिया। म बाबा पनि हुँ, तिमी बच्चाहरूलाई वर्षा पनि दिन्छु। कल्प पहिला पनि तिमीलाई वर्षा दिएको थिएँ, त्यसैले तिमीले शिव जयन्ती मनाउँदै आएका छौ। तर नाम बिर्सनाले श्रीकृष्णको नाम राखिदिएका छन्। ठूलो भन्दा ठूलो शिव हुनुहुन्छ नि। पहिला जुन बेला उहाँको जयन्ती हुन्छ, त्यति बेला फेरि साकार मानिसको जयन्ती हुन्छ। आत्माहरू त वास्तवमा सबै माथिबाट ओर्लन्छन्। मेरो पनि अवतरण हो। श्रीकृष्णले माताको गर्भबाट जन्म लिए, पालना लिए, सबैलाई पुनर्जन्ममा आउनु नै छ। शिव बाबाले पुनर्जन्म लिनुहुन्न, आउनु त हुन्छ नि। त्यसैले यो सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। ब्रह्मा विष्णु शंकरको त्रिमूर्ति देखाउँछन् नि, ब्रह्माद्वारा स्थापना, किनकि शिवको त आफ्नो शरीर छैन। स्वयं बसेर बताउनुहुन्छ, म यिनको वृद्ध तनमा आउँछु। यिनले आफ्ना जन्महरूलाई जान्दैनन्। यिनको धेरै जन्मको अन्त्यको यो जन्म हो, त्यसैले पहिला सुरुमा सम्झाउनु पर्छ। शिव जयन्ती ठुलो हो वा श्रीकृष्ण जयन्ती ठुलो हो? श्रीकृष्णले गीता सुनाए भने गीता जयन्ती त श्रीकृष्णको धेरै वर्षपछि हुन सक्छ, जबकि श्रीकृष्ण ठुला हुन्छन्। यो सबै बुझ्नुपर्ने कुरा हो नि। तर वास्तवमा शिव जयन्ती पछि तुरुन्तै गीता जयन्ती भयो, यो पोइन्ट पनि बुद्धिमा राख्नुपर्छ। पोइन्टहरू त धेरै छन्, नोट नगरी याद रहन सक्दैन। बाबा यति नजिक हुनुहुन्छ, यिनी उहाँको राथ हुन्। यिनले पनि भन्छन् सबै पोइन्ट समयमा याद आउन मुस्किल हुन्छ। बाबाले सम्झाउनु भएको छ सबैलाई, दुई बाबाको रहस्य सम्झाऊ। शिव बाबाको जयन्ती मनाउँछन्, अवश्य आउनुहुन्छ होला। जसरी क्राइस्ट बुद्ध आदि आएर आफ्नो धर्म स्थापना गर्छन्, तिनीहरूले पनि आत्मा आएर प्रवेश गरेपछि धर्म स्थापना गर्छन्। वहाँ हुनुहुन्छ स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा, सृष्टिका रचयिता। त्यसैले अवश्य नयाँ सृष्टि रच्नुहुन्छ। पुरानो कहाँ रच्नुहुन्छ र? नयाँ सृष्टिलाई स्वर्ग भनिन्छ, अहिले हो नर्क। बाबा भन्नुहुन्छ, म कल्प कल्पको संगममा आएर तिमी बच्चाहरूलाई राजयोगको ज्ञान दिन्छु। यो हो भारत वर्षको प्राचीन योग। यो राजयोग कसले सिकाउनु भयो? शिव बाबाको नाम त गायब गरिदिएका छन्। एकातिर भन्छन् गीताका भगवान श्रीकृष्ण, अर्कातिर विष्णु आदिको नाम राखिदिन्छन्। शिव बाबाले राजयोग सिकाउनु भएको थियो यो कुरा कसैलाई थाहा छैन। शिव जयन्ती भनेर निराकारको जयन्ती नै देखाउँछन्। वहाँ कसरी आउनुभयो, आएर के गर्नुभयो? वहाँ त सबैका सद्गतिदाता, मुक्तिदाता, गाइड हुनुहुन्छ। अहिले सबै आत्माहरूलाई परमात्मा गाइड चाहिन्छ, वहाँ पनि आत्मा हुनुहुन्छ। जसरी मानिसहरूको गाइड पनि मानिस हुन्छ, त्यसै गरी आत्माहरूको गाइड पनि आत्मा चाहिन्छ। उहाँलाई त सुप्रिम आत्मा नै भनिन्छ। मानिस त सबै पुनर्जन्म लिएर पतित बन्छन्, फेरि पावन बनाएर फिर्ता कसले लैजानुहुन्छ? बाबा भन्नुहुन्छ, मैले नै आएर पावन बन्ने युक्ति बताउँछु, तिमीले मलाई याद गर। श्रीकृष्णले त भन्न सक्दैनन् देहका सम्बन्धलाई छोड, उनले त 84 जन्म लिन्छन्, उनी सबै सम्बन्धमा आउँछन्। बाबाको आफ्नो शरीर छैन, बाबाले तिमीलाई यो रूहानी यात्रा सिकाउनुहुन्छ। यो रूहानी बाबाको रूहानी बच्चाहरूको लागि रूहानी ज्ञान। श्रीकृष्ण कसैका रूहानी बाबा कहाँ हुन् र सबैको रूहानी बाबा म हुँ, म नै गाइड बन्न सक्छु, मुक्तिदाता, गाइड, आनन्द स्वरूप, शान्ति स्वरूप, सदा पवित्र, सबै मेरो लागि भन्छन्। अहिले मैले तिमी आत्माहरूलाई ज्ञान दिइरहेको छु। बाबा भन्नुहुन्छ, मैले यो शरीरद्वारा तिमीलाई ज्ञान दिइरहेको छु, तिमीले पनि शरीरद्वारा ज्ञान लिइरहेका छौ। वहाँ हुनुहुन्छ परमपिता परमात्मा, वहाँको रूप पनि बताइएको छ। जस्तो आत्मा बिन्दु छ, त्यस्तै परमात्मा पनि बिन्दु हुनुहुन्छ। यो कुदरत हुने वास्तवमा ठूलो कुदरत त यो हो। यति सानो स्टारमा 84 जन्मको पार्ट छ, यो हो कुदरत। बाबाको पनि ड्रामामा पार्ट छ, भक्ति मार्गमा पनि बाबाले तिम्रो सेवा गर्नुहुन्छ। तिम्रो आत्मामा 84 जन्मको अविनाशी पार्ट छ, यसलाई भनिन्छ कुदरत। यसको वर्णन कसरी गर्ने? यति सानो आत्मा छ, यी कुरा सुनेर अनौठो मान्छन्। आत्मा छ पनि स्टार जस्तो, 84 जन्म एक्युरेट बोक्छ, सुख पनि उसले एक्युरेट बोक्छ, यो हो कुदरत। बाबा पनि आत्मा हुनुहुन्छ, परमात्मा, वहामा सारा ज्ञान भरिएको छ, जुन बच्चाहरूलाई सम्झाउनुहुन्छ। यी हुन् नयाँ कुरा, नयाँ मानिसले सुनेर भन्छन्, यिनको ज्ञान त कुनै शास्त्र आदिमा पनि छैन। फेरि पनि जसले कल्प पहिला सुनेका छन्, वर्षा लिएका छन्, उनीहरू नै वृद्धि हुँदै जान्छन्। टाइम लाग्छ, प्रजा धेरै बन्छन्, त्यो त सहज छ, राजा बन्नमा मेहनत छ। मानिस जसले धेरै धन दान गर्छन्, उनीहरूले राज घरानामा जन्म लिन्छन्। गरिबले पनि आफ्नो हिम्मत अनुसार जे जति दान गर्छन्, उनीहरू पनि राजा बन्छन्। जो पुरा भक्त हुन्छन्, उनीहरूले पनि दान पुण्य गर्छन्। धनवानहरूबाट पाप धेरै हुन्छ होला, गरिबहरूमा श्रद्धा धेरै हुन्छ। उनीहरूले धेरै प्रेमले थोरै दान गरे भने पनि धेरै मिल्छ। गरिबले भक्ति पनि धेरै गर्छन्। दर्शन दिनुहोस्, नत्र हामी घाँटी काटिदिन्छौँ। धनवानले यसो गर्दैनन्, साक्षात्कार पनि गरिबहरूलाई हुन्छ, उनीहरूले नै दान पुण्य गर्छन्। राजाहरू पनि तिनीहरू नै बन्छन्। पैसावालाहरूलाई अहंकार हुन्छ। यहाँ पनि गरिबहरूलाई 21 जन्मको सुख मिल्छ। गरिब धेरै छन्, धनवान पछाडि आउँछन्। त्यसैले भारतवर्ष जुन यति उच्च थियो, त्यो फेरि यति गरिब कसरी भयो? यो कुरा तिमीले बुझेका छौ। भूकम्प आदिमा सबै महल आदि नष्ट हुन्छन्, त्यसपछि गरिब हुन्छन्। रावण राज्य भइसकेपछि हाहाकार हुन्छ, त्यसपछि फेरि यस्ता चिज रहन सक्दैनन्। हरेक चिजको आयु त हुन्छ नै। त्यहाँ जसरी मानिसहरूको आयु लामो हुन्छ, त्यसरी नै घरको आयु पनि लामो हुन्छ। सुनका मार्बलका ठुला ठुला घर बन्दै जान्छन्। सुनका त झन मजबुत हुनेछन्। नाटकमा पनि देखाउँछन् नि, लडाईँ हुन्छ, घर टुटफुट हुन्छन्, फेरि बन्छन्। उनीहरूको बनावट त्यस्तै हुन्छ। यी जुन स्वर्गका महल आदि बनाउँछन्, यस्तो त देखाउँदैनन्। मिस्त्रीहरूले कसरी घर बनाउँछन्? हो, उनीहरूले जान्दछन्, तिनै घर हुन्छन्। पछि गएर तिमीलाई साक्षात्कार हुनेछ, विवेकले यस्तो भन्छ। यी कुराहरूसँग बच्चाहरूको सम्बन्ध छैन। बच्चाहरूले त पढाइ पढ्नु छ, स्वर्गको मालिक भन्नु छ। स्वर्ग र नर्क अनेक पटक बितेका छन्, अहिले दुवै बितेका छन्। अहिले हो संगम, सत्य युगमा यो ज्ञान हुँदैन। यस समयमा तिमी बच्चाहरूलाई पूरा ज्ञान छ। लक्ष्मी नारायणलाई यो राज्य कसले दिनुभएको थियो? अहिले तिमी बच्चाहरूलाई थाहा छ यिनीहरूले यो वर्षा कसबाट पाए। यहाँ पढाइ पढेर स्वर्गका मालिक बन्छन्, फेरि त्यहाँ गएर महल आदि बनाउँछन्, सर्जनले पनि ठुला ठुला हस्पिटल बनाउँछन् नै। बाबाले तिमी बच्चाहरूलाई दिन प्रतिदिन राम्रा राम्रा पोइन्ट सुनाइरहनु भएको छ। तिम्रो काम धन्दा नै हो मानिसहरूलाई जागृत गराउनु, बाटो बताउनु। जसरी बाबाले कति प्रेमले बसेर सम्झाउनुहुन्छ, देह अभिमानको आवश्यकता छैन। बाबालाई कहिले देह अभिमान हुन सक्दैन। तिमीलाई देही अभिमानी बन्नमा नै सारा मेहनत लाग्छ। जो बसेर देही अभिमानी बनेर बाबाको परिचय दिन्छन्, उनीहरूले धेरैको कल्याण गर्छन्। पहिला देहाभिमान आएपछि फेरि अरू विकार आउँछन्। लडाई झगडा गर्नु, नवाफी पाराले चल्नु यो देह अभिमान हो। हुन त हाम्रो राजयुग हो, तैपनि धेरै साधारण रहनु छ। थोरै चिजमा अहंकार आउँछ। फेसनेबल घडी देख्यो भने यो लगाऊ भन्ने मन हुन्छ, ख्याल चलिरहन्छ, यसलाई पनि देह अभिमान भनिन्छ। राम्रो उच्च चिज रहेछ भने सम्हाल्नु पर्छ, हरायो भने चिन्ता हुन्छ। अन्त्य समयमा केही पनि याद आयो भने पद भ्रष्ट हुन्छ। यी देह अभिमानका चालचलन हुन्। फेरि सर्भिसको सट्टा डिसर्भिस पनि अवश्य गर्छन्। रावणले तिमीलाई देह अभिमानी बनाएको छ, देखेका छौ बाबा कति साधारण तरिकाले चल्नुहुन्छ। हरेकको सेवा हेरिन्छ। महारथी बच्चाहरूले आफ्नो सो गर्नु छ। महारथीहरूलाई नै लेखिन्छ, तिमी फलानु ठाउँमा गएर भाषण गर। एकअर्कालाई बोलाउँछन्, तर बच्चाहरूमा धेरै देह अभिमान हुन्छ। भाषण राम्रा गरे पनि आपसमा रुहानी स्नेह हुँदैन। देह अभिमानले नुन पानी बनाइदिन्छ। कुनै कुरामा झट्ट रिसाउनु यो पनि हुनु हुँदैन। त्यसैले बाबा भन्नुहुन्छ, कसैलाई केही सोध्नु छ भने बाबासँग आएर सोध। कसैले सोध्यो, बाबा हजुरका कति बच्चाहरू छन्? भन्छु, बच्चाहरू त अनगिन्ती छन्, तर कोही कपूत कोही सपूत राम्रा राम्रा छन्। यस्ता बाबाको त आज्ञाकारी वफादार बन्नुपर्छ नि। अच्छा, मिठे मिठे सिकिल दे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ नमस्ते। धारणाको लागि मुख्य सार नम्बर एक, देह अभिमानमा आएर कुनै पनि प्रकारको फेसनेबल पहिरन गर्नु छैन, धेरै सोख राख्नु छैन, धेरै धेरै साधारण भएर चल्नु छ। नम्बर दुई, आपसमा धेरै धेरै रुहानी स्नेहले चल्नु छ, कहिले पनि नुन पानी हुनु छैन। बाबाको सपूत बच्चा बन्नु छ, अहंकारमा कहिले आउनु छैन। आजको बाबाको वरदान, आफ्नो भाग्य र भाग्य विधाताको गुण गाउने सदा प्रसन्न चित्त भव। आफ्नो भाग्य र भाग्य विधाताको गुण गाउने सदा प्रसन्न चित्त भव। विस्तार, सबै ब्राह्मण बच्चाहरूलाई जन्मदेखि नै ताज तख्त तिलक जन्मसिद्ध अधिकारको रूपमा प्राप्त हुन्छ। त्यसैले यो भाग्यको चम्किलो सितारालाई हेरेर आफ्नो भाग्य र भाग्य विधाताको गुण गाइराख, त्यसपछि गुण सम्पन्न बन्छौ। आफ्नो कमजोरीको गुण नगाऊ, भाग्यको गुण गाइराख। प्रश्नहरूबाट पार रह्यो भने सदा प्रसन्नचित रहने, वरदान प्राप्त हुन्छ, फेरि अरूलाई पनि सहजै प्रसन्न पार्न सक्छौ। स्लोगन: एक नामी र इकोनोमीले चल्नु नै ब्राह्मण जीवनमा सफलताको आधार हो। एक नामी र इकोनोमीले चल्नु नै ब्राह्मण जीवनमा सफलताको आधार हो। बाबाको अव्यक्त इशारा निश्चयको जगलाई मजबुत बनाएर सदा निर्भय र निश्चिन्त हो। निश्चयले सधैँ नै निश्चिन्त बनाउँछ र जसले निश्चिन्त स्थितिमा रहेर कुनै पनि कार्य गर्छ ऊ त्यसमा सफल अवश्य हुन्छ, किनकि निश्चिन्त स्थितिमा बुद्धिले यथार्थ जजमेन्ट गर्छ, यथार्थ निर्णयको आधार हो निश्चय बुद्धि। निश्चिन्त स्थिति त्यसमा सोच्ने पनि आवश्यकता छैन। सोमान: म सदा प्रसन्नचित आत्मा हुँ। ओम शान्ति।